سورۃ العنکبوت ترتیب کے اعتبار سے 29 یعنی 29 نمبر کی سورہ ہے، اور اس سورۃ کے اندر سورۃ العنکبوت ترتیب کے اعتبار سے 29 نمبر کی سورت ہے، اور نزول کے اعتبار سے 85 نمبر کی سورت ہے، مکی سورت ہے، 7 رکوع 69 آیات ہیں۔ سورت کا نام آیت نمبر 41 میں مثل الذین اتخذوا من دون اللہ اولیاء کمثل العنکبوت، یہاں سے یہ سورت کا نام ہے، مکڑی کے جالے کو کہتے ہیں، جیسے گھروں میں مکڑیاں ہوتی ہیں، کسی موقع پہ اگر بہت دیر تک گھر بند رہے تو اسی کو عنکبوت کہتے ہیں۔ یہ سورت ہجرت حبشہ سے کچھ عرصہ پہلے نازل ہوئی تھی۔ ہم اس سورت کے اندر دیکھیں گے کہ منافقین کا ذکر بھی ہے، جو کہ اس دور میں بھی سر اٹھانے لگ گئے تھے جب کہ انہوں نے دیکھا کہ اسلام ایک بڑھتی ہوئی طاقت کی طرح پھیلتا جا رہا ہے۔ نتیجہ کیا ہوا کہ اس طرح سے وہ مسلمانوں کی ہمتیں توڑنے لگے کہ ہم نہ تو خود صحیح طرح سے اسلام پہ آئیں گے، نہ ہم ان کو آنے دیں گے۔ اس صورت میں ہجرت کی تلقین بھی ملتی ہے، جس کے نتیجے میں پھر اس کو مسلمانوں نے حبشہ ہجرت کی تھی۔ پھر اسی طرح اس صورت کو پڑھتے ہوئے احساس ہوتا ہے کہ مسلمانوں پہ شدید تکلیفیں تھیں، ہر طرف سے ظلم و ستم ہو رہے تھے مسلمانوں پر، کی مخالفت پورے زور و شور سے تھی۔ ایک طرف یہاں منافقوں کے حالات تھوڑے سے دکھیں گے، اور دوسری طرف اس میں سچے مومنوں کی صفات دکھیں گی کہ مشکل حالات میں وہ اور زیادہ اچھا کام کرتے ہیں، اور اسی طرح بیچ میں کمزور ایمان والوں کی بات بھی ہے کہ کس طریقے سے ان مشکلات کو اللہ تعالیٰ نے ان کی زندگی میں رکھا تاکہ وہ اپنے کمزور ایمان کو مضبوط ایمان میں بدل دیں۔ اس دعا کے ساتھ شروع کرتے ہیں کہ اللہ سبحانہ تعالیٰ ہمارے کمزور ایمانوں کو بھی مضبوط ایمان میں بدل دیں، اور ہم اپنا جائزہ لے سکیں کہ کیسے اسلام کی وجہ سے لوگوں پر مشکلات آئیں اور وہ پیچھے نہیں ہٹے، اور ہم کیسے پیچھے ہوتے ہیں۔ بسم اللہ الرحمن الرحیم۔ الف لام میم۔ احسب الناس ان یترکوا ان یقولوا آمنا وهم لا یفتنون۔ کیا لوگوں نے یہ سمجھ رکھا ہے کہ وہ بس اتنا کہنے پر چھوڑ دیے جائیں گے کہ ہم ایمان لائے اور ان کو آزمایا نہ جائے گا؟ حالانکہ ہم ان سب کی آزمائش کر چکے ہیں جو ان سے پہلے گزرے ہیں۔ اللہ کو تو ضرور یہ دیکھنا ہے کہ سچے کون ہیں اور جھوٹے کون ہیں۔ بہت ہی زبردست انداز سے سورت کا آغاز ہوتا ہے۔ کس طرح سے سورت جو ہے وہ ایک سوال لیے ہوئے اٹھتی ہے کہ کیا لوگوں نے یہ گمان کیا؟ ایسے لگتا ہے کہ لوگوں کی خوش فہمی اور غلط فہمیوں کو دور کیا جا رہا ہے۔ مکہ کے ماحول کو سامنے رکھ لیں یا آج کے ماحول کو سامنے رکھ لیں، جس نے بھی کلمہ لا الہ الا اللہ کہا اس کے اوپر مصیبتیں مشقتیں اس طرح ٹوٹ کے پڑیں گی جیسے تسبیح کا دانہ کھل جائے، تسبیح کی گرہ کھل جائے اور اس کے بعد دانے ایک کے بعد ایک گرتے ہیں۔ ایک موقع پہ ایک صحابی نے نبی صلی اللہ علیہ وسلم سے محبت کا دعویٰ کیا تو آپ خاموش رہے، جب اس نے دو تین بار یہی بات کہی تو آپ نے کہا اچھا اگر تم اپنے اس دعوے میں سچے ہو تو پھر انتظار کرو کہ تم پر اس طرح مصیبتیں آئیں گی کہ ایک کے بعد دوسری۔ اور حقیقت یہ ہے آپ جب نیکی کے کسی کام کی نیت کریں گے فوراً اس کے بعد آزمائش آئے گی۔ میں آپ کو آج ہی لکھ دیتی ہوں، آپ جو آج یہاں آ رہے ہیں اور ساتھ ساتھ سنتے ہوئے سوچ رہے ہیں کہ ہم نے اس کے بعد کورس کرنا ہے، ہم نے اب اس کے بعد قرآن کے ساتھ تعلق توڑنا نہیں، آپ ادھر یہ فیصلہ کریں گے، ادھر آپ دیکھیں گے آپ کے اوپر مشقتیں آئیں گی۔ جب کوئی آزمائش آئے تو مبارک ہو، ایک تو آپ کو اپروول ملے گی نا ہم لوگوں کی طرف سے کہ کیا آپ کا فارم پھر ایکسیپٹ ہو گیا کہ نہیں، ایک ڈیٹ آپ کو ہم سے ملے گی انٹرویو کی، لیکن اللہ ایسے بہت سارے انٹرویوز اور ایسی بہت ساری چیزیں آپ کی کرے گا۔ کیوں؟ کہ ہم بھی یہی دیکھنا چاہتے ہیں نا کہ آپ سنجیدہ ہیں کہ نہیں، کیا آپ اس ساری ذمہ داری کو صرف ایک دیکھا دیکھی کی بنیاد پہ تو نہیں کر رہے، اور دوسری طرف اللہ تعالیٰ بھی آپ کا یہ دیکھنا چاہے گا کہ آپ سچے ہیں کہ نہیں۔ جس کو نیکی کی کسی نیت کے بعد کوئی مشکل آئے تو وہ چپکے سے مسکرا دے زیر لب۔ جیسے آپ دیکھیں کہ جب کوئی جاب کے لیے اپلائی کرتا ہے تو جب اس کی جاب ریجیکٹ کرتی جائے تو وہ کیا کہتے ہیں؟ نو تھینکس، یو آر ویری نائس بٹ ہمیں ابھی ضرورت نہیں ہے۔ لیکن جس دن آپ کا لیٹر جاب کا اپروو ہو جاتا ہے اس کے بعد کیا ہوتا ہے؟ روز صبح اٹھ کے جانا پڑے گا، یونیفارم لینا پڑے گا جاب کے لیے، رائٹ کا انتظام کرنا پڑے گا، وہاں کی لائبلٹیز لینی پڑیں گی، پھر تو ہر دن کا کام ہوگا۔ تو اللہ کی طرف آنا کوئی آسان بات نہیں، جہاں یہ آنر بہت بڑی ہے وہاں اس کے لیے انسان تیار ہے، اور وہی بات کہ جسے ہو جا وہ یہیں سے پلٹ جائے جسے جاں ہو پیاری۔ اللہ کا راستہ کو پھولوں کا راستہ نہیں، یہ الگ بات ہے کہ کانٹوں پہ چلنے والے بھی اس وقت اپنے آپ کو پھولوں کی صحت پہ محسوس کرتے ہیں۔ دوسرے لوگ دیکھیں گے آپ کو، ہائے آپ روز جا رہے ہیں دار قرآن کے لیے، ہائے صبح روز اٹھ کے جاتے ہیں، لیکن آپ اپنے دل سے پوچھیے آپ کو کیا مل رہا ہے۔ اللہ کا کلام پھاہا بن کے پڑتا ہے، اس لیے اللہ کے راستے کی آزمائشیں قسمت والوں کو۔ ایک آخری بات کر کے آگے چلتی ہوں، ہم کس کو آزماتے ہیں؟ اپنوں کو آزماتے ہیں نا۔ آپ کو ضرورت پڑے رات کو کس کو بلاتے ہیں؟ کام کی ضرورت پڑے، پیسوں کی ضرورت، اپنوں کو بلاتے ہیں۔ کوئی دوسرا جتنا مرضی کہے اچھا کچھ کام ہوا تو بتائیے، تو ہم کہتے ہیں اب کیا ان کو بتائیں، مروبت کی بات ہے، چلو چھوڑ، ہاں ہاں ہوگا تو بتائیں گے، بس ہو گیا، ہو جاتا ہے کام خود ہی۔ لیکن اپنا پیارا بیٹا بیٹی ڈانٹتے کن کو ہیں؟ عموماً کام نہ کرنے پہ، رائڈ نہ دینے پہ کن کے ساتھ غصہ کرتے ہیں؟ جنہوں نے ہمیں کوئی امید دلائی ہوتی ہے۔ بالکل اسی طرح یاد رکھیے کہ اللہ تعالیٰ ہر بندے کے اوپر کام نہیں ڈالتا، اپنے دین کے کام اللہ انہیں پہ ڈالتا ہے جن پہ اللہ تعالیٰ کو بھروسہ ہوتا ہے۔ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمیں بھی اپنے کام کا بنا لے۔ پھر اللہ تعالیٰ فرماتے ہیں، اور کیا وہ لوگ جو بری حرکتیں کر رہے ہیں یہ سمجھے بیٹھے ہیں کہ وہ ہم سے بازی لے جائیں گے؟ بڑا غلط حکم ہے جو وہ لگا رہے ہیں۔ ایسے لگتے ہیں آنکھیں کھل گئیں، ہم کہہ رہے نہیں سوری ہم تو نہیں کر سکتے، پھر اتنی مشکل اللہ کے راستے، چلو پھر چھوڑو اپنی زندگی موت کی کرو۔ تو اللہ کہتے ہیں جو نہ کریں گے، جو نہیں اللہ کی طرف آئیں گے، کیا فل ہے، بچ جائیں گے؟ اب دنیا میں آگے اب نہیں بچ سکتے۔ ماں کے پیٹ سے نکلتے ہی بندے کی آزمائش شروع ہو جاتی ہے، اور اس آزمائش کے بعد پھر ایک انسان تبھی پورا اترے گا جب خیر و عافیت سے دوسری طرف چل پڑے۔ آپ امیجن کریں کہ کوئی ایک ہائی وے پہ چڑھ گیا اور آپ اس کے اندر ٹریفک میں پھنس چکے، نکل سکتے بھائی؟ آگے دیکھا رش بہت ہے، کیا کرے گا؟ پیچھے جا سکتا ہے؟ تن تو لے ہی نہیں سکتے، ادھر بھی گاڑیاں ادھر بھی گاڑیاں، اور آپ کو دوسری سائڈ پہ جانے کے لیے ایک دوسرا اینگل چاہیے تھا۔ تھوڑی رہے ایک گھنٹہ آدھا گھنٹہ، آپ ہی لوگ گھنٹوں کے اعتبار سے بعض دفعہ روڈس پہ کھڑے رہتے ہیں، کھڑے رہیں گے ایک دن آئے گا چل پڑیں گے، آگے سے صرف بلاکیج دور ہوگا، پھر ایسا دھکا لگے گا آپ آگے جائیں گے۔ بس یہ ہے اس دین کا راستہ اور اس دنیا کا راستہ، چل پڑے تو پھر مشکل کے آئیں، پھر جو مشکلات آتی ہیں بس اللہ حوصلہ دے کہ جو آزمائشوں میں بندے کو توڑے نہ۔ مکی دور تک گھر گھر میں یہ کباب، گھر گھر میں یہ مشکلات تھی، مرنے مارنے کی پڑی ہوئی تھی، اتنا لوگ اس وقت دکھی تھے، ایسے لگتا تھا کیا ہوگا۔ اور دوسرا چلا ہوگی مشکل، وہ تو کوئی بڑی بات نہیں، مسئلہ کیا تھا، پھر اوپر والے مذاق بڑا اڑاتے تھے، اچھا جی اللہ کی طرف آئے ہو، اچھا جی نبی کی بات مان رہے ہو، اچھا یہ محمد تمہیں جنت کی خوشخبریاں دیتا ہے صلی اللہ علیہ وسلم، اور جس دن سے اس کا ساتھ لگایا ہے تمہاری زندگی سے چین چلا گیا، تمہاری صحت خراب ہو گئی، تمہارے پاس اب وقت ہی نہیں ہے۔ تو اللہ تعالیٰ کہتے ہیں بچے گا تو پھر کوئی نہیں۔ ہاں من کا نیر جولے کا اللہ، اور جو کہ اللہ سے ملنے کی توقع رکھتا ہو، اسے معلوم ہونا چاہیے کہ اللہ کا مقرر کیا ہوا وقت تو آنے ہی والا ہے۔ خود سے پوچھیں کیا میں اللہ سے ملاقات کی امید رکھتی؟ کسی سے بھی ملنا ہوتا ہے ہم اسی حساب سے چلتے پھرتے، گھر میں رہتے کھاتے پکاتے، آج ہم نے فلاں سے ملنا، آج ہماری فلاں سے میٹنگ ہے، آج اس کو ملیں گے۔ اللہ سے ملاقات والوں کو تو تسلیاں دی جا رہی ہیں، کتنے دن کی مشکل ہے، چلے گئے کتنے چلے گئے، حضرت بلال کی مشکلات کیا آج باقی ہیں، کیا حضرت حباب بن عرت کی مشکلات آج باقی ہیں، اور آج ہمارے دور میں کسی کو اگر دین کی وجہ سے آزمائش گیا اور آج وہ چلا گیا دنیا سے، مشکلات باقی ہیں؟ کچھ بھی تو باقی نہیں، ہاں اجر باقی ہے، اور اللہ سب کچھ سنتا اور جانتا ہے۔ یعنی تم پہ جو مشکلات آ رہی ہیں، جو تم آزمائشوں میں گھرے ہوئے ہو، اللہ کو پتہ ہے۔ وَمَن جَاهَدَ فَإِنَّمَا يُجَاهِدُ لِنَفْسِهِ، اس کو ہائی لائٹ کرنا، اور جو شخص بھی مجاہدہ کرے گا بس اپنے ہی بھلے کے لیے کرے گا۔ ایک ہوتا ہے لفظ جہد، اسی سے جہاد کا لفظ ہم پڑھتے ہیں، جہاد ہوتا ہے جسٹ اسٹرگل، اٹ موسٹ اسٹرگل، لیکن یہاں جو جہاد کے جیم اور ہا کے بیچ میں الف لگا ہوا ہے، جاہدا، یہ باپ ہے عربی کا ایک، جس میں میوچل انڈرسٹینڈنگ ہوتی ہے، جیسے ہم کہتے ہیں نا معاشرہ، مقابلہ، مناظرہ، یہ وہی وزن ہے۔ اس میں کیا ہوتا ہے، کسی کے مقابلے پہ محنت کرنا، یعنی اس میں پتہ چلا کہ دین کی طرف آنے کے بعد کفار کے مقابلے میں دین کا علم جھنڈا بلند کرنے اور رکھنے کے لیے جان تک لڑانا، اللہ تعالیٰ کی ذات تمہیں اپنی طرف بلاتی ہے، اور اس راستے میں جب لوگ رکاوٹ بنتے ہیں، لوگ تمہاری جنت کے دشمن ہیں، وہ کیا بنے گا ان کا؟ تم نے ان کے ساتھ سٹرگل کرنی ہے، گیو اپ نہیں کرنا۔ اب دیکھیں کہ ہم صرف اپنی زندگیوں پہ غور کر کے دیکھیں، हम अपने ज़िंदगी में बड़े एक किस्म के मुतमईन बैठे होते हैं ना। हर एक आप में से जो खातून अब कुरान के लिए निकल के आई, हो सकता है कि यहाँ आने से पहले वो आम पिछले रमज़ान में इस वक्त अपने घर के काम करती कराती, यानी इस किस्सा मुख्तसर यह कि हर एक अपनी जगह सेट होता है। मर्द है तो वो जॉब में लगे हुए, बच्चे हैं तो पढ़ने लगे हुए, औरतें तो घरदारी में। इसके अंदर जब दीन को एडजस्ट करते हैं ना, जो कि हमारे स्केड्यूल में शुरू से होता ही कोई नहीं, तो बिल्कुल आप इसको इस तरह सोचें कि जैसे ये आपकी उंगली है ना, खुदा ना खास्ता यहाँ कोई फर्नीचर हिलाते हुए इसकी एक हल्की सी फांस आपकी उंगली में फंस जाए, क्या होता है आप सब जानते हैं। बस ये समझ लें, ये इस जिस्म के अंदर इस फांस की जगह बनने के लिए जो तकलीफ है उस, यानी फांस ने अपनी जगह बनाने के लिए जो जगह बनाई ना, वो आपकी तकलीफ है। अब लगाएं आप इस उंगली को अपनी दुनियादारी रूटीन लाइफ जो आपकी मेरी गुजर रही थी, अब इसमें ये दीन की फांस आ गई, बस ये लोगों को फंसती है, ये चुभती है, क्या करना है? आराम से सहलाते सहलाते तरीके से प्यार से इस तरह से एंगल दे के हल्का सा पीछे से पुश करना है कि फांस भी निकल जाती है और फिर दर्द ख़त्म होता है। और ये तो लकड़ी की फांस होती है ना, निकलती है तो चैन आता है। अल्लाह का दीन एक ऐसी फांस है वो फिर आपकी पूरी उंगली पे चलेगा, फिर ये अंदर खुल जाती है, फिर आपकी उंगलियाँ अल्लाह वाली बनती हैं, फिर आपके हाथ बनेंगे, फिर आपकी ज़ुबान बनेगी, आपके घर वाले मान जाएंगे, आपकी पूरी ज़िंदगी में एडजस्टमेंट होगी। इसलिए कभी इब्तदाई दीन की मुश्किलात पे घबराना नहीं चाहिए। हर चीज़ सफ़र मुश्किल में होता है इब्तदा में। गाड़ी पे जिस दिन गाड़ी चलाने के लिए पहले दिन बैठते हैं स्टेयरिंग पर मुश्किल लगता है, जिस दिन पहले दिन माचिस की डिबिया पकड़ते हैं तो क्या होता है, कंप्यूटर को हाथ लगाएं तो यूँ हाथ कांपते हैं, लेकिन कोई बात नहीं, एक वक्त आएगा मन जा हदाफम फरमाए जो कोशिश करेगा जो जा ही दुली नफसी। अल्लाह को तो कोई फ़र्क नहीं पड़ेगा तुम्हारे आने से, तुम दीन की मुश्किलात सह रहे हो, अल्लाह को कुछ नहीं मिलेगा, ये सरासर तुम्हारा अपना अखलाकी और रूहानी तज़किया होगा, तुम बच जाओगे। इन्नल्लाहा लगनीयुन अनिल आलमीन। यहाँ सिर्फ मोहब्बत और रगबत के लिए बात कर रही हूँ कि पिछले तकरीबन 1.5 साल में फौजिया बाजी ने जितनी भी मेहनत की, कितने जिहाद किए उन्होंने, अपनी सेहत के साथ किया, बीमारी से किया, इतने दूर से आने का जिहाद किया, फिर अपनी फैमिली को राज़ी करना, फिर शौहर से इजाज़त, बच्चे घर, आज वो कहाँ है वर्दी? आज हमारी जगह से करीब ही है ना कब्रिस्तान, हम रोज़ आते जाते उस जगह से गुजरते हैं, नहीं आ सकेंगे। लेकिन जो जाहिदुल नफ्सी, हमारा गुमान है कि वो अपना मंजिल पा गई, अल्लाह उनके पर रहम कर दे, उनकी बशरी खताओं को माफ़ करे, उनके दर्जे बुलंद कर दे, लेकिन आज वो मुशक्कतें नहीं है ना, कल हमने भी नहीं रहना। कोई सोचे अगर आज मेरा आखिरी दिन हो क्या मेरे हाथ में, अल्लाह ताला से दुआ है कि मैं अपनी फिक्र लग जाए। इस मौके पे आप सबके लिए बहुत ही अच्छी बात है कि इंशाल्लाह मंडे से, कल है मंडे, आपके नए कोर्स का रजिस्ट्रेशन शुरू हो रहा है। कितने लोग इसके लिए एक्साइटेड हैं, कितने लोग इंतज़ार कर रहे हैं इसका कि रजिस्ट्रेशन शुरू हो, जो नया कोर्स शुरू होगा और वो अपने नाम लिखा दें। ज़रा बात और उनसे करें ताकि सब देख लें आपको, क्योंकि आप साबिकून अलव्वल उनमें से हैं। इंशाल्लाह बाकी भी लोग आपको देखेंगे तो आपका अजर होगा। तो इसके लिए इंशाल्लाह मंडे से आप लोगों ने, कल से आपको फिर उसकी डिटेल्स बताई जाएंगी। कर लें जो कर लें, कोशिश कर लें, यकीन करें, कुछ नहीं पता कि ज़िंदगी में क्या हो जाएगा कल। वल्लज़ीना आमनू वामिलुस सालिहाति लनुकफ्फिरन्ना अन्हुम सय्यिआतिहिम। और जो लोग ईमान लाएंगे और नेक अमाल करेंगे उनकी बुराइयां हम उनसे दूर कर देंगे और इन्हें इनके अमाल की बेहतरीन जज़ा देंगे। कोई एक लफ्ज़ भी बोलने की जरूरत, हर आयत ऐसे लगता है कि खुद बोल रही है, हर आयत हमें बोल बोल के बताती है कि देखो जो कर लोगे पिछली ज़िंदगी की रूसियाहियाँ ख़त्म हो जाएंगी, अगली ज़िंदगी में अच्छे अजर मिल जाएंगे। और दीन तो इतनी प्यारी तालीम देता है, सिर्फ अल्लाह की बात थोड़ी सिखाता है बल्कि इंसानों की बात सिखाता है। इसलिए फरमाया ववस्सैना लिंसान बिवालिदैही हुस्ना, हमने इंसान को हिदायत की कि अपने वालदैन के साथ नेक सलूक करे, लेकिन अगर वो तुझ पर जोर डालें कि तू मेरे साथ किसी ऐसे माबूद को शरीक ठहराए जिसे तू मेरे शरीक की हैसियत से नहीं जानता, तो फिर इनकी इताअत न करना, मेरी ही तरफ तुम सबको पलट कर आना है, फिर मैं तुमको बता दूंगा कि तुम क्या किया, फिर तुमको बता दूंगा कि तुम क्या करते रहे हो। और जो लोग ईमान लाए हों और जिन्होंने नेक आमाल किए हों, इनको हम ज़रूर सालेहीन में शामिल करेंगे। मक्का का ये वो दौर था कि घर घर में फितने थे। इसमें जो फितना सबसे बड़ा उनके लिए चैलेंजिंग हो गया वो क्या था कि यूथ मुस्लिम हो रही थी, हर दिन को यंग जो है वो मुसलमान होता हुआ दिखता है। अब जब वो मुसलमान होता तो उसके माँ बाप उस पर दबाव डालते कि तुम्हें क्या हो गया, तुम बच्चे हो, चुप करो, कल के बच्चे, मैं तुम्हारी माँ, मैं तुम्हारा बाप हूँ। अब एक तरफ वो कुरान में सुन रहे थे कि माँ बाप की बात बहुत मानो, माँ बाप के आगे अजीज सजू को ये करो वो करो, दूसरी तरफ माँ बाप उनको शिर्क पे मजबूर करते। हजरत अबू हुरैरा का किस्सा बाद में आता है, इसी दौर में हजरत साद बिन अबी वक्कास का किस्सा था, कईयों की कहानियाँ। किसी की माँ रुक जाती थी, एक ही माँ ने कहा मैं धूप में जाके बैठ रही हूँ, मर जाऊँगी धूप में लेकिन शौ में नहीं आऊँगी जब तक तुम कुफर नहीं करोगे। एक ने कहा मैं रोटी नहीं खाऊंगी, एक ने कहा मैं कंगी नहीं करूंगी। बेतुकी फ्रस्ट्रेशन जब होता है तो लोग ये कुछ करते हैं, एक ने कहा कि मैं नहाऊंगी नहीं, और इस तरह के स्ट्रेस में वो बच्चे क्या करते हैं। फिर अल्लाह के नबी के पास आके पूछते क्या करें, ये तो हम और गुनाहगार हो गए। जैसे आप कभी भी कोई दीन की तरफ आते हैं शऊर से, मुसलमान होने के बावजूद भी घर वाले उसको अगर दीन से रोके या वो फिर भी ज़बरदस्ती करके आए तो वो सोचते हैं पता नहीं हमें सवाब भी हो रहा है कि नहीं, पता नहीं इबादत का कोई अजर भी है कि नहीं। तो यह आयात उतर में कि ठीक है माँ बाप का हक अपनी जगह, लेकिन इन्नमत तात फिल मारूफ, तात तो सिर्फ मारूफ काम है। जब भी अल्लाह का हक बंदे के हक से टकराए तो अल्लाह का दर्जा आ गया। चाहे माँ बाप हैं, चाहे घर वाले हैं, जिसको भी देखे जो खुद अल्लाह की नहीं मानता वो आपको कैसे मानने देगा। कल किसी का शौहर उसको नमाज से रोक ले तो क्या वो इन औरत रुक देगी? क्या किसी को रोज़ा रखने से रोक ले तो वो रुक देगी? नहीं। तात इन नमतात फिल मारूफ और ला तातली मखलूक इन फी मासियतुल खालिक, हल्का सा दस्तूर है सब के लिए, एक जनरल रूल है कि हर एक के साथ अच्छे रहो, हर एक के हकूक पूरे करो, अपने फ़राइज पूरे करो, जिम्मेदारियों को अच्छी तरह से निभाओ। इसके बाद अगर कोई आपके दीन पे चोट पाए तो उस पर सॉरी कह के उसकी कमी पूरी करें अपने अखलाक से, उसकी कमी पूरी करें अपनी स्माइल से, उसकी कमी पूरी करें अपने घर को अच्छा रखने से। ये टोकन्स होते हैं, ये हम क्रेडिट जमा करा के आते हैं अपने घर वालों को प्यार का, मोहब्बत का। घर साफ करें, खाने पकाएं, जो कर सकें अपने वक्त में कमी करें, रात की नींद कम करें, अपनी फ़ोन कॉल कम करें। हम होता मुश्किल में कब फंसते हैं, जब हम अपने दीन की सारी कुर्बानी घर वालों से लेते हैं। सबक हमें तब याद करना है जब घर खाने में खाना पकाने का वक्त है, असाइनमेंट उस वक्त करना है जब डाइनिंग टेबल पर सब बैठे बातें करें और हम जा रहे हैं जी हमारा कल टेस्ट, टेस्ट टेस्ट टेस्ट, बुक बुक बुक। हम जब भी लॉन्ग टर्म कोर्सेज शुरू होते हैं तो शुरू में एक प्रेप सेमेस्टर कराते हैं, आपको भी कराएंगे इंशाल्लाह ताला, तो उसमें हम यही सिखाते हैं कि पहले ये बताएं घर वालों को कैसे लेके चलना। हर वक्त दीन 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 करते रहेंगे तो वो तो आपको चार छः दिन के बाद ब्लैकमेल करना शुरू कर देंगे। तो हिकमत, विजडम, समझदारी जितनी दीन के काम में ज़रूरी है उतनी वल्लाही दुनिया के कामों में कोई ज़रूरत नहीं। दुनिया के कामों में हूड़ मत चल जाती है, दीन के काम में नहीं चलती, इसलिए अल्लाह ताला यहाँ तरीके सिखा रहे हैं। فمن الناس من يقول آمنا بالله فإذا أوذي في الله فإذا أوذي في الله جعل فتنة الناس كعذاب الله। इसको हाईलाइट कर सकते हैं आप लोग। लोगों में कोई ऐसा है जो कहता है कि हम ईमान लाए अल्लाह पर, यानी शुरू में सब कहते हैं अल्लाह वाले हैं, मैंने अल्लाह का बनना है, मैंने अल्लाह की किताब पढ़ ली है, मैंने अब इस दीन को अपनी ज़िंदगी का हिस्सा बनाना है, मगर जब वो अल्लाह के मामले में सताया गया, सताए जाते हैं ना लोग कभी बातों से, कभी किसी और धमकियों से, और आज तो सिर्फ धमकियों से सताए जाते हैं, झिड़कियाँ पड़ जाती हैं, डांट पड़ जाती है, कोई बड़ा गुस्सा कर लेता आंखें दिखाता है, कोई घूरता तो चार छः बातें सुना देगा ना बस। जूँ ही लोग सताते हैं तो इसने लोगों की डाली हुई आजमाइश को अल्लाह के अजाब की तरह समझ लिया। इस जुमले के नीचे लिखिए ओवर सेंसिटिव हो गया। जब मैं अपनी छोटी सी अक्ल से इस जुमले को समझी हो ना कि अल्लाह की आजमाइश को, बंदे की आजमाइश को अल्लाह का अज़ाब कैसे बंदा समझ लेता है, ओवर सेंसिटिव होके। मुझसे तो बात सुनी नहीं जाती, मैं तो किसी की बर्दाश्त नहीं कर सकती, सास का मूड ख़राब हो सॉरी मैं क्लास नहीं कंटिन्यू कर सकती, नहीं मुझे शौहर की आंखों में अजनबियत दिख रही है। तो इस वक्त समझ लीजिए कि हम ओवर सेंसिटिव हो गए हैं। कोई बंदा कल हमें मरने से नहीं रोकेगा, चीखें चिल्लाएं डॉक्टरों को मारें पीटें इसको रोक लो, हम अपने वक्त पे चले जाएंगे, घर के काम भी पड़े रहेंगे, बच्चे भी रुलते रहें कुछ भी हो लेकिन हम चले जाएंगे। लेकिन दीन के मामलात को अब इस तरह से जब लेते हैं कि हर एक को खुश करके राज़ी लेके चलें तो पता चलता खुश नहीं होंगे। एक छोटी सी बात भी समझ लीजिए कि होता क्या है, हमारी तरबियत में एक बहुत कमी है, और वो क्या कि हम अल्लाह का हक भी बंदों को दे चुके होते हैं। हमें ये नहीं कहा जाता कि बंदों को उनके हकूक दो बल्कि अल्लाह के भी हकूक दो। अब जब हम लोगों के हकूक उनको दे चुके होते हैं ना, बंदों को सॉरी अल्लाह के हक भी बंदों को दे चुके हैं, तो जब हम अल्लाह के हक वापस लेते हैं ना तो वो चीखते हैं, हम अल्लाह के बंदों के हक नहीं लेंगे कभी। कोई दीन ये नहीं कहेगा कि आप घर के काम ना करें, शौहर को खुश ना करें, बच्चों का ख्याल ना रखें, ससुराल की अच्छी खिदमत ना करें, रिश्तेदारों को ना मिलें, दावतें ना मिलें, वो दीन ही नहीं है जो ये कहे। लेकिन जो घबराहट होती है वो ये होती है कि हम अल्लाह का हक लोगों को पकाया होता है, बस वो लेना है वापस, अल्लाह के हक लेके वापस अल्लाह को देने हैं, और किसी की बात पे ना रोना है, ना तड़पना है, ना आंसू रखना, अपने आंसू खुद पहुंचना सीखे अगर अल्लाह पे जाते हैं, वरना पलट जाए यहीं से जिसे जान हो प्यारी। अब अगर तेरे अल्लाह तेरे रब की तरफ से फतह और नुसरत आ गई तो यही कहेगा कि हम तो तुम्हारे साथ हैं। यानी बाज़ दफ़ा दीन की जब शोहरत मिलती है, दीन की इज्जत दीन वालों को मिलती है, तो उस वक्त वो कहता है नहीं नहीं हम भी तो साथ चले तो थे ना, ये अलग बात है बीच में रुक गए, और हम तो आपके साथ ही थे। क्या दुनिया वालों के दिलों का हाल अल्लाह को बखूबी मालूम नहीं? अल्लाह कह रहे किसको बताते हो? अल्लाह को पता है तुम्हारी क्या मजबूरियाँ थी, तुम किस चीज़ पे रुके हो, और अल्लाह को तो ज़रूर ही ये देखना है कि ईमान लाने वाले कौन हैं और मुनाफिक कौन। ये काफिर लोग ईमान लाने वालों से कहते हैं, इसको भी हाईलाइट कीजिए। मुझे तो लग रहा है कि सूरत अलनकबूत पहले पढ़ा देनी चाहिए किसी को दीन की तरफ लाते हुए, क्योंकि वही हालात हर एक के होते हैं। जो ही शऊर के साथ दीन पे आते हैं किसी भी मामले में, फिर मैं पढ़ने पढ़ाने की बात नहीं कर रही, जब अब हराम छोड़ के हलाल पे आएंगे, नाफरमानियों की ज़िंदगी छोड़ के फरमा बरदारी पे आएंगे, तो पीयर प्रेशर, जिसको पीयर प्रेशर बना के हम न जाने कितना बड़ा कर लेते हैं, यही होगा। तो सूरत अलनकबूत पीयर प्रेशर का बेहतरीन तोड़ है, वजीफा ना करना शुरू हो जाए, इसको समझें, इसको आम करें। जो बंदा दूसरों से प्रेशराइज फील करता है उसको कहें कि पीयर प्रेशर नहीं, गॉड प्रेशर लो अपने ऊपर, जिसका खाते हो, जिसका लेते हो, जो देता है, जिसके बगैर गुजर है ही कोई नहीं दुनिया में, सारी ज़िंदगी कोई शख्स हमारे माथे ना लगे हमारा फिर भी गुजारा हो जाएगा। ये मर्द नाम से शादी करता कोई और कर लेता, ये बच्चे हमें ना मिलते कोई और मिल जाते, ये औरत हमें अपने घर में ना ले जाती कोई और ले जाती, लेकिन अल्लाह एक ही है, रब एक है, वो रब नहीं उसको छोड़ेगा इंसान तो कहाँ जाएगा। इसलिए अल्लाह ताला कुफर वालों की तरफ से जो पेशकशें थी उसको हाईलाइट करते हैं, तो पूरे का पूरा लेसन ही आप हाईलाइट करते जाएँ अपनी अपनी सहूलत के मुताबिक, तो इंशाल्लाह बाद में आपको चंक्स मिल जाएंगे इसमें। وقال الذين كفروا للذين آمنوا اتبعوا سبيلنا, ये काफिर लोग ईमान लाने वालों से कहते हैं तुम हमारे तरीके की पैरवी करो और हमारे तुम्हारी खताओं को हम अपने ऊपर ले लेंगे। आज भी लोग कहते हैं मैं पूछ लूँगा अल्लाह को, मेरा नाम ले देना, मैं कहता हूँ नहीं करना ये काम, कल मैं ले लूँगा, होगी जानू मैं जाके निबट लूँगा, ये कौन सा दीन है कि औरतें घरों से निकली। अल्लाह ताला कहते हैं हालांकि उनकी खताओं में से कुछ भी वो अपने ऊपर लेने वाले नहीं, वो कतन झूठ कहते हैं, हाँ ज़रूर वो अपने बोझ भी उठाएंगे और अपने बोझों के साथ दूसरे बहुत से बोझ भी, रोकने के, दूसरों को पाबंदियाँ लगाने के, प्रेशर में डालने के, सिर्फ इसलिए कि अब लोग अल्लाह वाले अल्लाह वालों से हटकर यानी हमारे बंदे बनने की बजाय रब के बंदे बन गए। ये तो दुनिया का मामला, और क़्यामत के रोज़ यकीनन इनसे इन इफ्तरा परदाजियों की बास परस होगी जो वो किया करते थे। आज दुनिया में उतना कोई नहीं पूछ सकता, माँ बीवियाँ कहती हैं कौन पूछे फिर, हमारे पीछे कोई है नहीं, कौन हमारा इधर आके पूछेगा। अब जो शौहर कहता है करो, अल्लाह कहते हैं मैं हूँ ना पीछे, क़्यामत के दिन पूछ लूँगा किसने दीन से किसको रोका। अब इसके बाद कुछ अम्बिया कराम के किस्से जिसमें यही बता के अल्लाह के नबी और उस दौर के दबे दबे लोग, मैं तो इस सूरत को जब पढ़ रही हूँ ना और जब से मक्की सूरतें शुरू हुई हैं तो मैं अपने दिल में वही दर्द महसूस कर रही हूँ जो हज़रत बिलाल, हज़रत खबाब, मैं ख़ुद को कभी बिलाल फील करती हूँ, कभी खबाब फील करती हूँ, कभी सात दिन वक्स, क्या धड़कते दिल थे मक्का की गलियों में, डरते डरते गुजरते होंगे, फिर देख तो नहीं रहा किसी को पता ना चल जाए, चोरी छुपे जाते होंगे, फिर खौफ खाते होंगे, नमाजें पढ़ते हुए भी पीछे पीछे देखते होंगे, रोज़े रख के भी छुपाते होंगे। ये दिल आज भी हर एक का हो सकता है जो चुपके चुपके दीन की तरफ आता है। तो कहानियाँ सुनाइए, क्या हुआ, चार दिन की कहानी है, देखो तुमसे पहले लोगों ने भी तो ये कोशिश की वो बच गए ना, तुम भी बच जाओगे। हज़रत नूह की मिसाल दी गई, हमने नूह को उनकी कौम की तरफ भेजा जो 50 कम 1000 बरस यानी 950 साल उनके दरमियान रहा, आखिरकार इन लोगों को तूफान ने घेर लिया इस हाल में कि वो ज़ालिम थे, नूह और कश्ती वालों को हमने बचा लिया और इसे दुनिया में एक निशान इबरत बना कर रखा। ख़त्म कहानी, सूरत हूद में तो इतनी लंबी थी, आगे जाके एक पूरी सूरत कौम सूरत नूह पे सूरह नूह के नाम पे, यहाँ सिर्फ 2 जुमले, भला क्यों? आप समझ आ रहा है, ये तसल्ली है, ये बिलाल को तसल्ली, ये बाप को तसल्ली और नबी सल्लम को तसल्ली کہ آپ کو تو ابھی 5-6 سال ہوئے تبلیغ کرتے ہوئے، نوح کو دیکھیے وہ تو 950 سال تک تبلیغ کرتے رہے پھر بھی آخر انجام بتا دیا۔ بعض لوگ کہتے ہیں پتہ نہیں کیوں نبیوں کے قصے بار بار آتے ہیں، پتہ نہیں کیوں۔ ایک تو مجھے لگتا ہے دورہ قرآن میں پارا پورا کرانے کے لیے آتے ہیں، وہیں بندہ تھوڑا دوڑ لیتا ہے جہاں پہلے کہانی پڑی ہوتی ہے، باقی تو قرآن پاؤں پکڑتا ہے کہ مجھے بھی بتاؤ، ہر آیت کہتی ہے مجھ پہ بات کرو۔ دوسرا میں دیکھتی ہوں کہ حالات کو دیکھے بغیر آپ دیکھیں، اگر سارے حضرت نوح کے قصے سورۃ نوح میں ڈال دیے جاتے ہیں، عقل تو یہی کہے گی کہ بھائی ساری چیزیں سورۃ نوح میں ڈال دو اور اس دن آپ میں سے کوئی چھٹی کر لے، اور بعد میں کہہ دے گا میں نے تو کبھی نوح کا نام بھی نہیں سنا قرآن میں۔ بار بار تذکرے حالات کے مطابق، یہاں خاص طور پہ یہ واقعات تسلی کے رنگ میں آ رہے ہیں، کوئی ڈیٹیلس مقصد نہیں۔ آج ہم میں سے کسی کے اوپر دین کے نام پہ کوئی مشکل آئی ہوئی ہے تو یہ سوچ لیں کہ نوح نہیں رہے، اللہ نے ان کے مشن کو زندہ رکھا اور جھٹلانے والوں کا کیا حال ہوا۔ دوسری مثال، اور ابراہیم کو بھیجا جبکہ اس نے اپنی قوم سے کہا اللہ کی بندگی کرو اور اس سے ڈرو، یہ دعوت نبی صلی اللہ علیہ وسلم کی تھی، یہ تمہارے لیے بہتر ہے اگر تم جانو۔ بظاہر اس دعوت کو ماننے والوں کو لگ رہا تھا کہ یہ دعوت ہمیں فائدہ نہیں دے گی، تم اللہ کو چھوڑ کر جنہیں پوچھ رہے ہو وہ تو محض بت ہیں اور تمہیں جھوٹ گھڑ رہے ہو، در حقیقت اللہ کے سوا جن کی تم پرستش کرتے ہو وہ تمہیں کوئی رزق بھی دینے کا اختیار نہیں رکھتے، اللہ سے رزق مانگو اور اسی کی بندگی کرو اور اس کا شکر ادا کرو، اسی کی طرف تم پلٹائے جانے والے ہو، اور اگر تم جھٹلاتے ہو تو پھر بھی اگر تم جھٹلاتے ہو تو تم سے پہلے بہت سی قومیں جھٹلا چکی ہیں، اور رسول پر صاف صاف پیغام پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں، کہ ان لوگوں نے کبھی نہیں دیکھا۔ اب پہلے تاریخ میں سے واقعات، یہ تذکیر بھی تاریخ کی، اب تذکیر بھی اعلیٰ اللہ کائنات پہ غور کرتے ہوئے کہ دیکھو اگر مشکل آ جائے تو سوچو کتنے بڑے کے راستے میں مشکلات آ رہی ہیں، کہ اتنے بڑے بڑے کام کر رہا ہے، کہ ان لوگوں نے کبھی نہ دیکھا کہ کس طرح اللہ خلق کی ابتدا کرتا ہے پھر اس کا اعادہ کرتا ہے، یقیناً یہ اعادہ تو انسان اللہ کے لیے آسان تر ہے، ان سے کہو زمین میں چلو پھرو اور دیکھو کہ اس نے کس طرح خلق کی ابتدا کی، پھر اللہ بارے دیگر بھی، اور اللہ پھر دوسری بار بھی زندگی بخشے گا، یقیناً اللہ ہر چیز پر قادر ہے، جسے چاہے سزا دے اور جس پر چاہے رحم فرمائے، اسی کی طرف تم پھیرے جانے والے ہو، تم نہ زمین میں عاجز کرنے والے ہو نہ آسمان میں، پر اللہ سے بچانے والا کوئی سرپرست اور مددگار تمہارے لیے نہیں۔ جن لوگوں نے اللہ کی آیات کا اور اس سے ملاقات کا انکار کیا ہے وہ میری رحمت سے مایوس ہو چکے ہیں اور ان کے لیے دردناک سبق ہے۔ پھر ابراہیم کی قوم کا جواب اس کے سوا کچھ نہ تھا، کہ انہوں نے کہا کہ قتل کرو اسے یا جلا ڈالو اس کو، آخر کار اللہ تعالیٰ نے اس کو آگ سے بچا لیا، یقیناً اس میں نشانیاں ہیں ان لوگوں کے لیے جو ایمان لانے والے ہیں۔ کیا بتایا کہ مکہ والو تمہیں تو بھی آگ میں نہیں جلایا گیا، ابھی تو صرف جلتے ہوئے کوئلوں کے لٹائے جا رہے ہو، ابراہیم کو تو جلتی بھی آگ میں ڈالا گیا، اللہ نے بچا لیا۔ کیا سبق، کیا نشانی اس میں کہ دین کے راستے میں اگر آ بھی جائے کوئی آزمائش، کوئی پکڑ ہو بھی جائے، ایک دن وہ مشکل دور ہوگی اور اللہ کی مدد ضرور آئے گی۔ اور اس نے کہا تم نے دنیا کی زندگی میں تو اللہ کو چھوڑ کر بتوں کو اپنے درمیان محبت کا ذریعہ بنا لیا، یعنی خدا پرستی کے بجائے بت پرستی کی بنیاد پر اپنی اجتماعی زندگی کی تعمیر کروا لی۔ آج بھی آپ دیکھیے لوگ اسی سے محبت کرتے ہیں جسے ان کی سوچ ملتی ہے، عقیدہ ملتا ہے تو محبت ہوتی ہے، طور طریقے ملتے ہیں تو محبت ہوتی ہے۔ آج ہم خود پوچھیں کہ ہماری محبتوں کی بنیاد کیا ہے، اللہ یا بت؟ کامن انٹرسٹ کی بات ہے، جس سے جو انٹرسٹ مل جاتا ہے اس سے دوستیاں ہو جاتی ہیں۔ کچھ لوگ صرف اس لیے کہ ان کے سب مل کے فلمیں دیکھنے کو مزہ آتا ہے تو ان کو بلا لیتے ہیں، کچھ محفلوں کی رونق بن جاتے ہیں تو ان سے دوستی ہیں، کہا کیا اللہ کو چھوڑ کر محبت کا ذریعہ کچھ اور بن گیا؟ نام ہر ایک اپنے لیے چھوٹا سا کوشچن پوچھ سکتا ہے کہ میری جس سے دوستی ہے اس کی بنیاد کیا ہے؟ تو آپ کو اس سوال کا جواب انشاءاللہ اچھی طرح ملے گا کہ پھر کل قیامت کے دن ہم کہاں ہوں گے۔ بعض دفعہ ہم رشتہ داریوں کے نام پہ بندھے ہوتے ہیں، کبھی برادریوں کے نام پہ، بعض دفعہ مذہبی جماعتوں کے نام پہ ہم بن جاتے ہیں، کبھی معاشرتی، تمدنی، معاشی، سیاسی تعلقات، کوئی ایک سیاسی جماعت سے تعلق رکھنے والا گروہ ہوتا ہے، سب سے بڑا گروہ وہ جو اللہ کو محبت کی بنیاد بنائے۔ مگر قیامت کے روز تمہیں ایک دوسرے کا انکار اور ایک دوسرے پر لعنت کرو گے، کب؟ جب اللہ کے سوا کسی اور بنیاد پہ جڑو گے، اور آگ تمہارا ٹھکانہ ہوگی اور کوئی تمہارا مددگار نہ ہوگا۔ اس وقت لوط نے اس کو مانا اور ابراہیم نے کہا، میں اپنے رب کی طرف ہجرت کرتا ہوں، وہ زبردست اور حکیم ہے، اور ہم نے اسے اسحاق اور یعقوب جیسی اولاد عنایت فرمائی اور اس کی نسل میں نبوت اور کتاب رکھ دی، اور اسے دنیا میں اس کا اجر عطا کیا، اور آخرت میں وہ یقیناً صالحین میں ہوگا۔ اور ہم نے لوط کو بھیجا جبکہ اس نے اپنی قوم سے کہا، تم تو وہ فحش کام کرتے ہو جو تم سے پہلے دنیا والوں میں سے کسی نے نہ کیا، کیا تمہارا حال یہ ہے کہ مردوں کے پاس آتے ہو اور آسنی کرتے ہو اور اپنی مجلسوں میں برے کام کرتے ہو؟ پھر کوئی جواب اس کی قوم کے پاس اس کے سوا نہ تھا، یعنی کوئی دلیل نہیں تھی سوائے اس کے کہ انہوں نے کہا، لے آ اللہ کا عذاب اگر تو سچ ہے۔ بول کر دیتا ہے گناہ انسان کو، گناہ کرتے کرتے اگلے درجے پہ جو انسان گرتا ہے وہ کہہ کے زبان کھلنے لگتی ہے۔ شروع میں گناہ کر کے ڈرتا ہے، جھجھک ہوتی ہے گناہ کی، پھر تھوڑے دن کے بعد وہ جھجھک ختم، گلٹ رہ جاتا ہے، کچھ عرصے کے بعد گلٹ بھی ختم ہو کے پھر کہتا ہے کیا سب کرتے ہیں، کیا ہوگا، دیکھیں گے کیا ہوگا، نہ اللہ سب کو ڈالے گا مجھے بھی ڈال دے گا، یہی ان کا حال تھا۔ کہتے لاؤ پھر اگر سچے ہو۔ لوط نے کہا، میرے رب ان مفسدوں کے مقابلے میں میری مدد فرما۔ اور جب ہمارے بھیجے ہوئے ابراہیم کے پاس بشارت لے کر پہنچے تو انہوں نے اس سے کہا، ہم اس بستی کے لوگوں کو ہلاک کرنے والے ہیں، اس کے لوگ سخت ظالم ہو چکے ہیں۔ ابراہیم علیہ السلام نے کہا، وہاں تو لوط موجود ہے۔ اس نے کہا، ہم خوب جانتے ہیں کہ وہاں کون کون ہے، ہم اسے اور اس کی بیوی کے سوا اس کے باقی سب گھر والوں کو بچا لیں گے، اور اس کی بیوی پیچھے رہ جانے والوں میں سے تھی۔ شوہر کی نسبت بیوی کے کام نہ، اس لیے آج جو کرے گا وہی بھرے گا۔ پھر جب ہمارے بھیجے ہوئے لوط کے پاس آئے تو ان کی آمد پر وہ سب پریشان اور دل تنگ ہوا۔ انہوں نے کہا، نہ ڈرو نہ رنج کرو، ہم تمہیں اور تمہارے گھر والوں کو بچا لیں گے، سوائے تمہاری بیوی کے وہ پیچھے رہ جانے والوں میں سے ہیں، ہم اس بستی کے لوگوں پر آسمان سے عذاب نازل کرنے والے ہیں اس فسق کی بدولت جو یہ کرتے رہے ہیں، اور ہم نے اس بستی کی کھلی نشانی چھوڑ دی ہے ان لوگوں کے لیے جو عقل سے کام لیتے ہیں۔ اور مدین کی طرف ہم نے ان کے بھائی شعیب کو بھیجا، اس نے کہا ہے، میری قوم کے لوگ اللہ کی بندگی کرو اور اسے آخر کے امیدوار رکھو، اور زمین میں مفسد بن کر زیادتیاں نہ کرتے پھرو۔ مگر انہوں نے اسے جھٹلا دیا، آخر کر ایک سخت زلزلے نے آ لیا اور اپنے گھروں میں پڑے کے پڑے رہ گئے۔ مسلسل ایک ہی سبق مل رہا ہے انبیاء کرام کے قصوں سے، کہ ہر نبی کا پیغام بھی ایک تھا، اس کے ساتھ پیش آنے والے حالات بھی ایک جیسے تھے، اور قوموں کی تکذیب کے بعد قوموں کا انجام بھی ایک تھا۔ اور آج سمود کو ہم نے ہلاک کیا، تم وہ مقام دیکھ چکے ہو جہاں وہ رہتے تھے، ان کے اعمال کو شیطان نے ان کے لیے خوشنما بنا دیا اور انہیں راہ راست سے ورگشتہ کر دیا، حالانکہ وہ ہوش گوش رکھتے تھے۔ اور قارون اور فرعون اور حامان کو ہم نے ہلاک کیا۔ موسیٰ ان کے پاس بینات لے کر آیا، مگر انہوں نے زمین میں اپنی بڑائی کا زوم کیا، حالانکہ وہ سبقت لے جانے والے نہ تھے۔ آخرکار ہر ایک کو ہم نے اس کے گناہ میں پکڑا۔ اسے ہائی لائٹ کر لیں، فَكُلَّ نَقَصْنَا بِذَنبِهِ، آج بھی ایسے ہی ہوتا ہے، اللہ جب بھی کسی کو پکڑتا ہے تو کسی گناہ کی بنیاد بھی پکڑتا ہے۔ پھر ان میں سے کسی پر ہم نے پتھراؤ کرنے والی ہوا بھیجی، اور کسی کو ایک زبردست دھماکے نے آ لیا، اور کسی کو ہم نے زمین میں دھسا دیا، اور کسی کو غرق کر دیا۔ اللہ ان پر ظلم کرنے والا نہ تھا، مگر وہ خود ہی اپنے اوپر ظلم کر رہے تھے۔ ہر گناہ انسان کے اپنے اوپر ظلم ہے۔ اس کے بعد ایک وہ مثال جس کی بنیاد پہ سورت کا نام سورۃ العنکبوت ہے، شرک کے رد کے لیے ایک بہت ہی خوبصورت دل کو چھونے والی بات ہے، اور ایسے لگتا ہے کہ حقیقت میں اس کائنات کا خالق اور اس کتاب کا مالک بھی ایک ہی ہے۔ عنکبوت شہد کے جالا لگتا ہے، پھر اس جالے لگتے ہیں، اس کے اندر ایک چھوٹی سی کالی سی مکھی ہوتی ہے۔ آپ سب نے کہیں نہ کہیں اس کو ضرور دیکھا ہوگا، بہت دن کے بعد کسی جگہ جائیں تو وہاں جالے لگے ہوتے ہیں، دیکھنے میں پورا کمرہ اٹا ہوتا، لیکن ایک برش لیں ہلکے سے ہاتھ سے پھیریں، وہ یوں چاہتے ہیں آپ کو دکھتا بھی نہیں کہ اس کا گندگی کہاں لگی۔ شرک کو یہاں اللہ تعالیٰ نے مکڑی کے جالوں سے بنیاد بنائی۔ پیچھے ہم نے دیکھا سورہ حج کے آخر میں مکھی کی مثال سے بتایا گیا، یہاں مشرک اور شرک کی بے بسی اور اس کی کا بھودا پن جو ہے وہ اس مکڑی کے جالے سے بیان کیا۔ جن لوگوں نے اللہ کو چھوڑ کر دوسرے سرپرست بنا لیے، ان کی مثال مکڑی جیسی ہے جو اپنے گھر بناتی ہے، اور سب گھروں سے زیادہ کمزور گھر مکڑی کا گھر ہوتا ہے، یعنی غیر اللہ کے سہارے مکڑی کے جالے، بڑا بڑا کر کے لکھ لیں۔ غیر اللہ کے سہارے مکڑی کے جالے۔ غیر اللہ میں صرف صاحب قبر نہیں، بزرگ نہیں، بت نہیں، ہم جیسے کمزور انسان۔ غیر اللہ کا مطلب کیا ہے؟ اللہ کے سوا ہر ایک، کوئی پیغمبر، ولی، قوس، وطب، جس کو لے لیں اس پہ سہارا کرنے لگا، ایسے جیسے مکڑی کا گھر بنا رہا ہے۔ کاش یہ لوگ علم رکھتے، یہ لوگ اللہ کو چھوڑ کر جس چیز کو بھی پکارتے ہیں اللہ اسے خوب جانتا ہے اور وہی زبردست اور حکیم ہے۔ یہ مثالیں ہم لوگوں کی سمجھ کے لیے دیتے ہیں، مگر ان کو وہی لوگ سمجھتے ہیں جو علم رکھنے والے ہیں۔ علم کے بغیر یہ مثالیں سمجھ آتی بھی کوئی نہیں۔ اللہ نے آسمانوں اور زمین کو برحق پیدا کیا، در حقیقت اس میں ایک نشانی ہے اہل ایمان کے لیے۔ عنکبوت کی بات ہوئی تو یہ بھی اللہ کی ایک مخلوق ہے۔ ہم ایک چھوٹی سی پریزنٹیشن دیکھتے ہیں کہ مکڑی اپنا گھر کیسے بناتی ہے۔ اس وقت اس سوچ کے ساتھ کہ یہ اللہ کی مخلوق ہے، اتنی کمزور، اس کے باوجود اللہ نے اس کا تذکرہ قرآن میں کیوں کیا؟ اور اس سے یہ بھی پتہ چلتا ہے کہ اللہ تعالیٰ نے ہر مخلوق کو کام کرنے کا طریقہ سکھایا۔ مچھلی کا بچہ پیدا ہوتا ہے، اس کو تیرنا کون سکھاتا ہے، پرندہ اڑنا کون سکھاتا ہے؟ تو اسی طرح مکڑی جالا کیسے بنتی، اتنی نازک سی چیز، اتنی کمزور، جس کو پسند بھی نہیں کرتا، فوراً اتارنا چاہتے ہیں اس کو، اس کی وجہ کیا ہے؟ آئیے ہم دیکھتے ہیں۔ اور یہ جو جالے لفظ ہم یہ جال بولتے ہیں، آج اگر اس کو ویب کہیں، اس کا ایک پورا نیٹ ہوتا ہے، ویب کہتے ہیں اس کو۔ اور آج اگر آپ اس کو ساتھ ہی ساتھ دیکھتے ہوئے آج کے ویب کو سمجھ لیجئے، جس طریقے سے پہلے دور میں لوگوں کے لیے ان کے جو بت تھے وہ ایک بہت اٹریکشن کی چیز تھی جو لوگوں کو اللہ سے دور کرتی تھی، آج اسلام کے دور، اسلام سے لوگوں کو دور کرنے کے لیے ویب استعمال ہو رہا ہے۔ ویب سائٹ کیا ہے، ویب کیا ہے، نیٹ کیا ہے، یہ بھی جال ہے، اس میں یوں جکڑا جا رہا ہے۔ ہم مسلمانوں نے چونکہ کام کرنا چھوڑ دیا، ترقی نہیں کرتے، آج جتنی تیزی سے نیٹ کے ذریعے لوگوں کو یرغمال کیا جاتا ہے، سوچیں ان کی خراب ہوتی ہیں، ایک کلک کریں جو مرضی کھول لیں، ایک چیز کھولتے ہیں اس کے خلاف آپ اسلام کے دیکھیں، برائی دیکھیں۔ تو اس وقت ہم اس سوچ کے ساتھ اس کو دیکھیں گے کہ ہم نے کس طریقے سے کام کرنا ہے، اس مکڑی سے سیکھنا ہے کہ جو اپنے منہ کے اندر سے نکلے ہوئے لاک کو کھولتی ہے اور پھر اسے سج جاتی
ہے۔ لیکن اس کی ویب سائٹ پہ مین تو لگے گا اردو کا، اردو میں ہے،
میرے پاس نیٹ نہیں آ رہا۔ خیر دکھائیں، اب یہی دیکھیں۔
اس کو لگا کر
مجھے نیٹ نہیں اس میں آ رہا آج۔ اردو میں مین کے اوپر اس کا انہوں نے وہ اچھا لگے گا، اس میں برے طریقے میں آگے آپ
That is because an architectural structure of such size and strength is impossible without a blueprint. After the blueprint has been ready, the spider needs to calculate what load will be placed on what areas of the room. That's why the construction is
needed. میرے ساتھ لگانا لگ سکتا ہے، تو ٹائم لگے گا نا جی، اس کو بند کر دوں جی۔ کتنے منٹ کے لمبا جی؟ روکیے، کھول لیں پھر اتنی دیر جی۔ اس کو تھوڑا سا لمبا ہے یہ، تو اس کو بعد میں دیکھتے ہیں، آپ کو ایک اور دکھاتے ہیں، وہ سیٹ کر لیں اردو کو۔ اردو میں آپ کو فائدہ دے گا، کچھ چیزیں جو ہمارے فائدے کی ہیں وہ ان شاء اللہ تعالیٰ ہم دیکھ لیں گے، یا اس کو بریک کے لیے روک لیں۔
ठीक है,
आपको दिखाएंगे कि किस तरीके से ये जाला बनती है, लेकिन शहद की मक्खी की तरह इसके अंदर भी अल्लाह ताला ने बहुत कुछ रखा है। तकरीबन 50,000 इसकी किस्में होती हैं। रेशम, ये जाला जो होता है ये रेशम का होता है, और ये इतना मजबूत होता है कि दुनिया में अगर लोहे की मोटी पाइप होना तो उसको तोड़ना जिस तरह मुश्किल होता है, इतना थिन लोहा हो तो वो उसको तोड़ना उस हिसाब से भी वो कच्चा होगा। इसके ऊपर एक पूरी प्रेजेंटेशन है। इस वक्त चूँकि जहन में ये है कि हम अगला पारा शुरू कर लें, लेकिन आपको बाद में ब्रेक में दिखाएंगे, फिर वहाँ इसको रिकॉर्ड कर लीजिएगा। तो अभी हम आगे चलते हैं। सिर्फ यहाँ ये देखा करें कि अल्लाह ताला ने किसी चीज़ को भी बेमकसद और बेकार पैदा नहीं किया। तो यहाँ पे पारा पूरा हुआ। सुबहान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून वसलामुन अलल मुरसलीन वल्हम्दुलिल्लाहि रब्बिल आलमीन। अगला पारा शुरू करेंगे। नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बादु।